نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. رب زدني علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. آج ہم وہ آیت سیکھنے جا رہے ہیں جو قرآن کریم کی سب سے طویل آیت ہے، سب سے لانگ لینتھی ہے. میں نے آپ کو پہلے ایک دفعہ بتایا تھا کہ بعض لوگ آیت الکرسی کو سمجھتے ہیں کہ وہ سب سے لمبی آیت ہے، حالانکہ وہ سب سے لمبی آیت نہیں، وہ سب سے عظیم آیت ہے قرآن کریم کی. سب سے لمبی جو آیت ہے قرآن پاک کی وہ ہے یہ آیت، آیت نمبر 282، جس کو کہتے ہیں آیت دین. دین جیسے ابھی ہم نے پڑھا، بی دین الى اجل مسمى، قرض. قرض کے بارے میں آیت جو ہے وہ قرآن کریم کی سب سے طویل آیت. اچھا، بعض لوگوں کو شاید یہ ہو کہ ہم یہ آیت کیوں سیکھیں، ہم نے تو نہ قرضہ دینا نہ قرضہ لینا نہ کچھ ہے. تو بات یہ ہے کہ جو احکامات، جو باتیں بھی قرآن کریم میں آئی ہیں، ان کو سیکھنا، ان کو سمجھنا، اس کے اوپر ہمارے لیے اجر بھی ہے اور دنیا اور آخرت کا فائدہ بھی ہے، اللہ کی رضا بھی ہے. آپ اس کو اس طرح سے دیکھیں، بعض دفعہ ہمارے پاس یہاں پہ کالز آتی ہیں یا میل میں لیٹر آتے ہیں کہ آپ آئیے ہمارے پاس اور یہ پریزنٹیشن آپ دیکھیں، 4 گھنٹے کی یا 5 گھنٹے کی ہے، آپ اگر یہ پریزنٹیشن ہماری دیکھیں گے تو ہم اس کے بعد آپ کے اوپر کوئی لائبلٹی نہیں ہے، ہم آپ کو فلاں فلاں جگہ کے ٹکٹ بھی دیں گے اور یہ بھی دیں گے وہ بھی دیں گے، آپ کا ہمیں صرف وقت چاہیے، آپ آئیں اور یہ بس ہماری یہ جو بھی ان کو اپنے اشتہار ہوتا ہے ان کے پروڈکٹ یا جو بھی چیز بیچنا چاہتے ہیں. تو ہم اس لالچ میں دور دور کے سفر بھی کرتے ہیں اور جا کے اپنا وقت لگاتے ہیں، کوئی ویکینڈ پہ جا کے بیٹھتا ہے کہ چلو ٹکٹ مل جائے گا مفت کا. بعض لوگوں نے شاید اس چیز کو اویل بھی کیا ہو کبھی. آپ یہ دیکھیں، حالانکہ چاہے آپ نے وہ چیز نہیں لینی ہوتی، ان کس لالچ میں جاتے ہیں؟ اس کے ریوارڈ کے. یہ تو قرآن کریم ہے، کوئی بھی اس وجہ سے کسی آیت کو غیر اہم سمجھ کے، یا ہم نے تو اس کے اوپر کون سا عمل کرنا ہے، یا ہم نے تو اس کی ضرورت کبھی ہمیں محسوس نہیں ہوگی زندگی میں، تو ہم کیوں اس کو سیکھیں، یہ سوچ کے کوئی بھی اس کو نہ چھوڑے. اتنے دنوں سے ہم معاشرتی احکامات پڑھ رہے ہیں، کبھی طلاق کے بارے میں، کبھی نکاح کے بارے میں، کبھی عدت کے، کبھی دودھ پلانے کے، کبھی صدقہ کرنے کے، کبھی ربا کے بارے میں. یہ تمام وہ معاملات ہیں جن کو ہم ٹوٹلی دنیاوی معاملات سمجھتے ہیں، کیونکہ یہ ہمارے انسانوں کے ساتھ معاملات ہیں نا، تعلقات ہیں. ان میں کوئی بھی یہ ایلیمنٹ نہیں ہے کہ اللہ تعالیٰ کے ساتھ ہمارا کوئی معاملہ ہو، کیونکہ ہم تو وہ معاملات سمجھتے ہیں دین کے جن میں جیسے نماز ہے، جیسے روزہ ہے، جیسے حج ہے، جیسے یہ چیزوں کو سمجھتے ہیں. لیکن یہ جو کام ہے نا سارے، شادی ہو گئی یا کسی کو دودھ پلانا ہے یا کسی کو قرض دینا ہے، تو ہم کہتے ہیں ان کا دین سے کیا تعلق. دین کو چونکہ ہم بہت ہی ایک لمیٹڈ اسپیکٹرم میں دیکھتے ہیں، ہم اس کو صرف نماز، روزہ اور ان ریچولس تک سمجھتے ہیں، یہ بس 2-4 چیزیں، یہ دین ہے. سے لمبی آیت جو ہے یہ کس بارے میں؟ نہ نماز کے بارے میں، نہ روزے کے بارے میں، نہ زکات کے بارے میں، یہ قرض لینے دینے کے بارے میں. کیونکہ قرض کا معاملہ ایسا معاملہ ہے، ایسے تو اور بھی چیزوں کے اندر لوگوں میں تعلقات خراب ہو جاتے ہیں، لیکن معاشرے میں نا اگر لوگوں نے امن اور سکون سے رہنا، اگر آپ چاہتے ہیں عزت اور احترام کی فضا قائم رہے اور لوگوں میں کم سے کم جھگڑے فساد، تو اس اصول کو جو اللہ تعالیٰ نے یہ قرض کے بارے میں دیے، ان اصولوں کو ہمیں فالو کرنا پڑے گا. چونکہ پہلے ہم بات پڑھ چکے ہیں صدقہ و خیرات کی, پھر ہم نے بات کی کہ ربا نہیں لینا, سود نہیں لینا, سود کے اوپر ٹرانزیکشن نہیں ہوگی, سود پہ قرض نہیں دیا جائے گا. تو پھر قرض کیسے دیا لیا جائے گا؟ قرض کے کیا اصول ہونے چاہیے, کیا رولز ہونے چاہیے, یہ سب کچھ اللہ تعالیٰ نے یہاں بتایا ہے. تو ہم انشاءاللہ تعالی اس آیت کو دیکھتے ہیں اور پارٹس میں دیکھیں گے تاکہ آپ کے لیے سمجھنا آسان ہو جائے. یا ایھا الذین آمنوا, اے لوگوں جو ایمان لائے, اگین ایمان کی بات کر کے مسلمانوں کو کال دی گئی, ان کو بتا دیا گیا کہ تمہارا رنگ تمہاری پہچان نہیں, تمہاری نسل تمہاری پہچان نہیں ہے, تمہارے علاقے تمہاری پہچان نہیں ہے, تمہاری قومیت برادریاں یہ پہچان نہیں ہے. تمہاری پہچان کیا ہے؟ تمہاری پہچان اللہ کے نزدیک ایمان ہے. اسی لیے بار بار ایمان کا نام لے کے, ایمان کا لفظ لا کے کوئی حکم دیا جاتا ہے, ایمان والے کہہ کے پکارا جاتا ہے تمہیں, او فلاں علاقے والے, او عربوں, او عجموں, یہ نہیں کہا جاتا. اور یہاں پہ خاص طور پہ ذہن میں رکھنے کی یہ بات ہے کہ اے ایمان والو, تم تو ایمان لا چکے ہو نا, تو تم اپنے فائنینشل میٹرز میں بھی اپنے رب کی دیوی گائیڈنس کو ایکسیپٹ کرو. اپنی عقل پہ چلو گے تو ٹھوکر کھاؤ گے. تم تو ایکسیپٹ کر چکی ہو نا, ایمان ایکسیپٹ کر چکی ہو, اسلام لا چکے ہو نا, تو پھر جیسے اس نے کہا ویسے چلو. کیا کرو؟ اذا تداینتم, جب تم آپس میں لین دین کرو. کس چیز کا لین دین؟ بدین, دین کا, قرض کا. دین کیا ہوتا ہے؟ دو لوگوں کے درمیان جب ادھار کا معاملہ ہوتا ہے نا, لون لیا جاتا ہے, اور وہ بھی الی اجل مسمی تک, ایک مقرر مدت تک, تو اس کو دین کہتے ہیں. ایک تو ہم قرض کہتے ہیں نا, قرضہ لے لیا. قرض دین کب کہلاتا ہے؟ جب اس کے اندر ایک فکس ٹائم ہوتا ہے, ٹائم فکس کر دیا جاتا ہے نا کہ اس وقت میں واپس کروں گا. تو اب کیا ہوگا؟ جب بھی تم لین دین کا قرض کا معاملہ کرو گے, وہ والا قرض جس میں ایک وقت مقرر ہے, ایک اسپیسیفک ڈیٹ ہے, تو کیا کرو؟ پہلا حکم کیا آیا؟ فاکتبوہ, فاکتبوہ, لکھ لیا کرو وہ اس کو. آپ کو ڈاکومنٹیشن کرنے کی ضرورت ہے. اور قرض بھی پھر ایسے نہیں ہوگی بس ایسے ہی ہے کہ کسی وقت تک, اچھا جب نیکسٹ ایئر سمر میں, نہیں, الا اجل مسمی تک ہونا چاہیے, کوئی اسپیسیفک ڈیٹ لکھنی چاہیے. سمر تو پھر پورا سمر ہی ہوگا, اسپرنگ کہہ دیا, اگلا سال کہہ دیا, تو اگلے سال میں کب؟ اسی لیے یہ لفظ آیا اجل مسمی کا, کہ مقرر وقت. کوئی ایسے ہی بات نہیں اوپن میں نہیں چھوڑ دینی چاہیے. تو یا تو آپ اس کو پہلا حکم کہہ سکتے ہیں کہ جو بھی قرض لو وہ اجل مسمی تک ہو, اور فاکتبوہ, اس کو لکھو. دیکھیں یہ قلم, قلم جو ہے نا, یہ جو پین ہے, جو لکھنے کا جو بھی چیزیں استعمال ہوتی ہے, قلم, اللہ تعالیٰ نے قلم کی قسم بھی کھائی ہے, تو قلم سے بڑے بڑے پرابلم سے انسان بچ جاتا ہے. جیسے ابھی بھی آپ قلم سے لکھ رہے ہیں, کیوں لکھ رہے ہیں؟ تاکہ بھولے نہیں. اور قرض کا معاملہ تو ایسا ہے کہ جس میں یہ لکھنے کی بہت ہی ضرورت ہوتی ہے, اس لیے کہ انسان بہت جلدی بھول جاتا ہے. وَلْيَكْتُبْ, اور چاہیے کہ لکھے. کون لکھے گا؟ اب یہاں پہ یہ بتایا گیا. اب یہ کتابت کے بارے میں نا ساری بات آئے گی یہاں تک آگے. بالعدل ہے نا, فَلْيُمْلِلْ وَلِيُّهُ بِالْعَدْلِ, یہاں تک کتابت کی بات آ رہی. یہ فاکتبوہ جو ہے نا, تاکہ آپ لاسٹ نہیں ہو جائے نا پوری آیت میں, اس لیے میں آپ کو بتا رہی ہوں. بریکٹ لگا لیں وَلْيَكْتُبْ سے بِالْعَدْلِ تک. اب یہ ڈسکرپشن ہے ساری لکھنے کی, یہ لکھا کیسے جائے گا, کون لکھے گا, کسی کا, کوئی خود نہیں لکھوا سکتا تو پھر اس کے لیے کون لکھے گا,
वो सारी बातें लिखने में क्या चीज को जहन में रखना चाहिए। यह बिल आदम तक फख्तुबुहु की डिस्क्रिप्शन, ठीक है। वल यक्तुब बैनकुम कातिबुम बिल आदम, और चाहिए कि लिखे तुम्हारे दरमियान एक लिखने वाला, कहते बुन है ना, तो कोई भी लिखने वाला हो सकता है। उस जमाने में तो चूंकि बहुत कम लोग पढ़े लिखे होते थे, तो लिखने वाला बहुत एक, मिलना भी एक मुश्किल बात होती ना, ज्यादा लोग तो उम्मीद थे। मगर आज के दौर में बाकायदा वसीका नबीस होते हैं, वसीका नबीस उनको कहते हैं जो लिखते हैं। वो आपने देखा होगा दालतों के बाहर भी कई लोग बैठे होते हैं, वो लिख रहे होते हैं, कोई दरखास्त लिखानी हो किसी ने, तो उनको सारी चीज पता होती है किस तरह से इसको लिखना। इसी तरह यहाँ पे इन मुल्कों में वकील होता है, आपने देखा ना, वो पूरा कॉन्ट्रैक्ट बनाता है जब कोई लोन लेना होता है या कुछ, तो उसमें बहुत सारे पेजेस होते हैं, बहुत सारी चीजें लिखी होती है, और हमें उतने कानूनी नुकते नहीं पता होते जिस तरह से वो लिख रहा होता है, जिस तरह से वो एक एक चीज की माइन्यूट डिटेल्स में जाके तो उसको लिखता है, फिर हम बस साइन कर देते हैं। तो वो ही वाली बात है यहाँ पे, वल यक तो बैना को तुम्हारे दरमियान लिख ले, जो भी कर्ज का मामला है ना तुम्हारे दरमियान हो रहा है, किसके दरमियान, तुम्हारे कौन, बैना कुम, कौन तुम्हारे, यानी कर्ज लेने वाले और देने वाले के दरमियान जो भी मामला तय हो रहा है वो लिख ले एक लिखने वाला। किस तरह लिखे, बिल अदल, अदल के साथ। क्या मतलब अदल के साथ, यानी जो भी मामला तय पा रहे हैं, अब हो सकता है कि कर्ज लेने वाला या देने वाला उनमें से कोई पढ़ा लिखा ना हो, ना जानता हो, उसको कानूनी नुकते इतने पता ही ना हो। अब जैसे हमारे जैसे लोग, ले पर्सन को क्या पता, तो अब उसको तो पता है ना वो किस तरह से लिखे, ठीक ठीक बात लिखे, ऐसी बातें ना लिखे जो अनक्लियर हो, जिसमें डबल मीनिंग्स निकल रहे हैं। और अगर कोई अनपढ़ है तो उसको तो नहीं पता कि क्या लिखा जा रहा है, तो कातिब को अदल के साथ ही लिखना। अब जहां पे बैंक है या जहां पे और चीजें, वहां पे तो लिखा जाता ही है, लेकिन जब दो लोगों के दरमियान ट्रांजेक्शन होती है तो वहां पे लिखा नहीं जाता। फिर आपने मसलन अपनी बहन को कोई कर्जा दिया, भाई को दिया, उसने कहा भाई फलां डेट को फलां वक्त में मैं लौटाऊंगा, उसके बाद आपने लिखा ही नहीं, लिखा इसलिए नहीं कि वो भरोसे की बात है जी। वो अल्लाह ताला ने इस बात पे इतनी तवील आयत, कुरान पाक की तवील तरीन आयत उतार दी, और हम इस चीज को कुछ समझते नहीं। उसके बाद हम जब नुकसान उठाते हैं, जब शुरू में पहले ये होता है कि हाँ नहीं भाई है, एतबार है, बहन है, एतबार है, उसके बाद वो ही बहन भाइयों में ऐसी दुश्मनियां पैदा हो जाती हैं कि हद से ज्यादा। इसी तरह जैसे अब बाज दफा ये होता है, बहुत सारे लोग ये क्वेश्चन करते हैं कि हमने पाकिस्तान में किसी को कर्ज दिया, अब क्या है कर्ज, आपने यहाँ पे आपने पैसे दिए डॉलर में, उन्होंने लिए रुपीज में वहां पे, अब जब वापस लौटा रहे हैं डॉलर की तो कीमत इतनी चढ़ गई, आपने उसको आज $100 दिया था, जब उसने वापस दिया तो वो तो 90 हो गए थे। अब आप कहते हैं मुझे तो 100 ही चाहिए, वो कहता है कि मैंने तो इतने ही दिए, अब मैं क्या करूं अगर डॉलर बढ़ गया, रुपीज में तो मुझे इतने ही मिले। ये चीजें तो पहले तय करनी चाहिए थी जिस वक्त कर्ज दिया जा रहा, तो ये चीजें सब लिखी जाए उस वक्त, किस करेंसी में वापस करोगे, कैसे करोगे, ठीक है, ताकि किसी को भी नुकसान ना पहुंचे। अदल के साथ हर बात ठीक ठीक लिख ली जाए। अच्छा, अब जब के उस जमाने में देखिए इस तरह के कातिब तो नहीं होते थे, और ये भी नहीं होता था कि कोई मतलब ऐसी कोई प्रोफेशन हो इस चीज का, तो जो लिखने पढ़ने वाले थे, अब बहुत ज्यादा ये चांस था कि वो अब नखरा करने लगे या वो अब किसी को ना लिख के दें और कहीं इसको अपने लिए मसला समझे या कुछ है। तो अल्लाह ताला ने अब आगे उनको इंस्ट्रक्शन दी, ये वला या अबा से इंस्ट्रक्शन किसको, कातिब को, कातिब को क्या कहा जा रहा है, वला या अबा कातिबुन अन यक्तुबा कमा अल्लामहु अल्लाह, ना इनकार करे कातिब, कातिब तुम्हें भी लिखने से इनकार नहीं करना चाहिए, अब ये भी हो सकता है ना, जाहिर है उनकी डिमांड इतनी हो गई, अब लिखाने वाले पीछे पीछे भाग रहे हैं उनके, और वो जनाब हाथ ही नहीं आ रहे। तो अल्लाह ताला ने फरमाया, नहीं, तुम लिखने से इनकार ना करो। पर बाज दफा वो इसलिए भी इनकार करते थे कि हमें क्या जरूरत है कि हम इस मामले में पड़े, किसी की जिम्मेदारी लेना हमें क्या मसला पड़ा हुआ, हम क्यों जिम्मेदारी। यही इंसान इसीलिए घबराता है ना। तो लेकिन अल्लाह ताला ने कातिब को ये हुक्म दिया कि तुम लिखने से इनकार ना करो। क्यों? इसलिए कि अन यक्तुबा कमा अल्लामहुल्लाह, कि वो लिखे जैसे कि सिखाया उसको अल्लाह ने। अल्लाह ने तुम्हें लिखना पढ़ना सिखाया है। अब बाज दफा ऐसे भी होता है कि सिर्फ इस चीज के लिए नहीं, बाज कभी आपकी मेड्स होती है या और लोग जो कि अनपढ़ होते हैं, आप लिखना पढ़ना जानते हैं, वो आपसे कोई खत लिखवाना चाहते हैं, कोई बात लिखवाना चाहते हैं, कोई साफ किताब लिखवाना चाहते हैं, आप कहते मैं तो लिखना नहीं। ये उस वक्त हमेशा ये याद रखा करें कि आज मुझे जो अल्लाह ताला ने ये नेमत दी है, ये अल्लाह ताला की तरफ से नेमत है कि आप पढ़ लिख सकते हैं, तो इसका शुक्र क्या है कि अल्लाह की मखलूक को मैं इनकार ना करूं, ये इसका शुक्र अदा करना। लिखने पढ़ने वाले हैं उनको अपनी इस जो अल्लाह ताला ने स्किल दी है, सलाहियत दी है, इससे उन लोगों का काम करना चाहिए जो लिखना पढ़ना नहीं जानते। और अल्लाह ताला को देखे पता है ना, ये जो कातिब है वो घबराएगा, तो वो तो दिलों के अंदर के हाल जानता है, तो इसीलिए अल्लाह ताला ने फौरन ये इंस्ट्रक्शन दे दी, तुमने इनकार नहीं करना और वैसे ही लिखो जैसे अल्लाह ने सिखाया। और कैसे अल्लाह ने सिखाया? आदल के साथ, तो अपने कलम के साथ दूसरों को फायदा पहुंचा। फल यक तो बस चाहिए कि वो लिखे जैसे अल्लाह ने सिखाया वैसे लिखे। वल युम लिल, अब कौन डिक्टेट करेगा? अब जो लिखने वाला है, अब मिसाल के तौर पे दो लोगों के दरमियान कर्ज का मामला हुआ, ए ने बी को कर्ज दिया, अब लिखे कौन? वो तो आपने एक कातिब ले लिया, अब कातिब को लिखवाएगा कौन? कातिब को खुद थोड़ी पता है क्या लिखना है। अब आप उसको कुछ बताते हैं ना, कुछ डिक्टेट कराते हैं, आप मसलन लॉयर करते हैं तो उसको बताते हैं भाई मैं फलां चीज इतना लोन ले रहा हूँ, इतना है, ये है, ये सब चीज आप लिखवाएंगे उसको। तो यही चीज यहाँ पे बताएगी कि कौन उसको डिक्टेट कराएगा, कर्ज लेने वाला या देने वाला। अल्लाह ताला ने यहाँ पे क्या फरमाया, वल युमली लिल्लदी अलैहिल हक, वो डिक्टेट कराएगा जिस पे हक है। हक का मतलब क्या? यानी उसने अदा करना है कर्ज, यानी मकरूज जिसने लोन लिया है वो डिक्टेट कराएगा। अब ये देखें यहाँ पे क्या होता है, आजकल बैंकों के मामले में उलट होता है, कौन लिखवाता है? बैंक लिखवाता है, देने वाला लिखवा रहा है, जबकि अल्लाह ताला ने क्या फरमाया, जो लेने वाला है ना वो लिखवाए। इसलिए कि देखिए कर्ज लेने वाला जब खुद लिखवाएगा उसको तसल्ली रहेगी कि मेरा मामला क्या है, उसको याद रहेगा मैंने कितने का कर्ज लिया, मुझे कब वापस लौटाना, क्या लिखा जा रहा है, तो वो डिक्टेट करवाए जिसने कर्ज लेना है कि देना है, जिसने लेना है। वल यत्तकिल्लाह रब्बहु, और चाहिए कि डरे अल्लाह से जो रब है उसको। तकवा तकवा तकवा, ये तकवा दीन की बुनियाद है। ऐसे लगता है कि पूरी सूरह बकरा का जो थीम है ना वो है ही तकवा, शुरू भी तकवा मुत्तकीन के जिक्र से और आखिर तक आप देखिए तकवा की बात। वला यबखस मिन्हु शैअन, और ना कमी करे उसमें से किसी चीज। जैसे मैंने कहा कि कर्ज लेने वाला जो है ना वो लिखवा रहा है ना, वो डिक्टेट करा रहा है, तो वो तो जाहिर है कमी चाहेगा कि मैंने 50,000 लिया है तो एक जीरो कम कर दू, 5,000 बन गए। ठीक है, तो जरा सी भी कहीं डंडी नहीं मारनी, ये ना हो कि लू ज्यादा और दू कम। इन क्या आना। अच्छा आप आगे ना तीन सिनेरियोज दिए गए हैं, तीन सिनेरियोज उन लोगों के हैं जो कि खुद नहीं लिखवा सकते, उनका कोई ना कोई प्रॉब्लम है। तो अब ये इतनी सुभान अल्लाह डिटेल में अल्लाह ताला ने सारी बात को कवर किया ना, इससे पता चलता है कि इसकी सीरियसनेस कितनी है। अब देखें तीन तरह के लोग हैं जो लिखवाने की इस्तात नहीं रखते, वो कर्ज ले तो रहे हैं। फ इन कान अल्लज़ी अलैहिल हक, फिर अगर हो वो शख्स जिसके ऊपर हक है। याद रखें जब भी ये बात आएगी जिसके ऊपर हक है तो क्या मतलब है, यानी जिसने कर्ज लिया, अब हक है ना कि वो कर्ज वापस दे। तो कर्ज लेने वाला अगर कैसा है, सफीहन, सफी है। नंबर वन क्या है, छोटा सा नंबर वन ऊपर है, सफी है, बेवकूफ है, कम अकल है, अनवाइज है, कोई जाहिल है। अव दुईफन, या नंबर टू क्या है, कमजोर है। कमजोर कैसा हो सकता है, जैसे जिस्मानी तौर पे भी कमजोर हो सकता है, अकल में भी कमजोर हो सकता है। जैसे इंसान बहुत जयीफ हो जाता है, बूढ़ा हो जाता है, बात बात पे उसको जो है ना बातें भूल जाती हैं, जरा सी बात करते करते ही बात भूल जाती है। आओ या ला नहीं, यस्ततियु, वो इस्तात रखता, अयुमिल्ला कि वो इमला कराए, कि वो डिक्टेट कराए। अब ये तीन सिनेरियोज हो गए। पहला क्या है, यहाँ तो वो खुद यानी कर्ज लेने वाला जो है ना मिसाल के तौर पे कम अकल है, इतनी उसकी समझ नहीं है, हो सकता है वो कोई बच्चा हो, नाबालिग बच्चा हो। अब वो ये कैसे हो सकता है, हाँ सोचेंगे बच्चा कौन कर्ज लेता है। देखें कुरान जो है ना हर जमाने हर तरह के माशरती तबके जो भी लेवल्स हैं माशरे में सोसाइटी में होते उनके लिए। हम जब कुरान को पढ़ते हैं तो शायद हम सोचते हैं कि ये हमारे ही जैसे जो जिस माहौल में हम रहते हैं शायद सारी दुनिया इसी में चल रही है, हालांकि ऐसा नहीं है। आपको एक मैं एग्जांपल देती हूँ, इससे है कि कोई बच्चा है छोटा लड़का, उसका बाप फौत हो जाता है, अब उसके कफन दफन के लिए उनके पास पैसे नहीं, अब वो इधर उधर भी देखता है, रिश्तेदार भी सारे इतने गरीब हैं कि उनके तो खुद खाना पीना नहीं चलता, उनकी तो खुद गुजर बसर नहीं होती सही से, तो खुद दो वक्त की रोटी मुश्किल से पूरी करते, और मोहल्ला भी ऐसा है जिसमें सारे ही लोग गरीब हैं। अब कौन देगा इसको, इसके बाप का कफन दफन है। अब क्या है, कर्ज लेना पड़ेगा। अब जो रिश्तेदार वगैरह वो है वो कर्ज लेने के मामले में इस बच्चे की इतनी तो हेल्प कर सकते हैं कि लिखवा दें उसके लिए, बाकी वो अपने ऊपर नाम पे अपने नहीं कर्ज लेंगे, वो कहते हैं हमें क्या जरूरत है, ये बड़ा होगा खुद ही पूरा करता रहे, हम अपने नाम पे क्यों लें कर्ज। ठीक है, तो देखिए ना सबके हालात एक जैसे तो नहीं है ना, कोई एक मैंने आपको सिनेरियो दिया इसका। तो अब क्या होता है कि वो इस बच्चे के नाम पे कर्ज लेंगे, लेकिन अब बच्चा कैसे डिक्टेट कराए, तो वो सफी हो गया ना, वो तो अम्मा कल है, उसको तो इतनी समझ नहीं है, तो उसके लिए अब क्या क्या उसको वो क्या किया जा सकता है इस सिचुएशन में, ये यहाँ बताया गया। या बूढ़ा हो, अब बूढ़े भी कई इतने बूढ़े हैं, अब कर्ज की जरूरत पड़ गई है, कोई ऐसा मामला हो गया, लेकिन अपनी बात भी उनको याद नहीं रहती, तो वो लिखवाएं क्या सही से, वो तो सही से नहीं लिखवा सकते, तो उनका क्या किया जाए। या वो जो इस्तात ही नहीं रखता कि डिक्टेट कराए, वो कैसे हो सकता है कि कैपेसिटी नहीं उसके अंदर, इतनी ताकत ही नहीं, मिसाल के तौर पे कोई गूंगा ठीक है ना, वो या कोई ऐसा है जिसको कोई लैंग्वेज ही नहीं वो बोलनी आती उस कंट्री की, अब मसलन यहाँ पे किसी को इंग्लिश ही नहीं आती, वो किस तरह से बताएगा कि भाई ये लिखो। तो ये तीन चीजें हैं ना जो रुकावट बन सकती हैं डिक्टेट कराने में। तो अब क्या होगा, हुआ वो फल युम लीन, बस चाहिए कि इमला कराए, वली यूहु, वली उसका, बिल अदल, साथ अदल के। अब इनका जो मसलन बच्चा है तो उसका कोई गार्डियन होगा, कोई कोई होगा, अपने नाम पे नहीं वो कर्ज लेगा, लेकिन वो डिक्टेट कराएगा, ठीक है, डिक्टेट कराएगा عدل کے ساتھ. اسی طرح کوئی ضعیف ہے تو ہو سکتا ہے اس کو کوئی وکیل ہو. اسی طرح کوئی استطاعت نہیں رکھتا املا کرانے کی تو اس کا کوئی ہو سکتا ہے انٹرپریٹر ہو. تو یہاں ولی میں ایک تھرڈ پارٹی آ گئی نا کہ جو آ کے اس کی جگہ پہ ڈکٹیٹ کرائے گی. لیکن وہ پارٹی بھی عدل کے ساتھ بات کرے. آپ کچھ بات نوٹ کر رہے ہیں, دوسری دفعہ عدل کی بات آئی ہے. کتنا یہ دین انصاف پسند ہے کہ کبھی بھی کسی کے ساتھ کوئی زیادتی نہ ہونے پائے, نہ قرض دینے والے کو کبھی کوئی نقصان اٹھانا پڑے, نہ لینے والے کو. عدل 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 کی بات ہے. اور دوسری بات اس میں نوٹ کریے اس چیز کو کہ ایسے رب کے بارے میں کیا آپ سوچ سکتے ہیں کہ وہ دنیا میں ہمیں کوئی ایسے حکم دے گا جو ہمارے ساتھ عدل والے نہیں ہوں گے, جو ہمارے ساتھ فیئر نہیں ہوں گے. جو رب فیئرٹی پہ اتنا زور دیتا ہے کہ ایک انسان بھی دوسرے انسان کے ساتھ کہیں کوئی ناانصافی نہ کر دے, کیا وہ ہمارے لیے ایسے حکم دے گا جو ہمارے ساتھ ناانصافی ہو؟ وہ تو انسانوں کو بھی کہتا ہے کہ تم بھی عدل کرو ایک دوسرے کے ساتھ, انصاف سے تو چلو ایک دوسرے کے ساتھ. کبھی بھی دل میں یہ گمان بھی نہ آنے پائے کہ کہیں کوئی حکم ایسا آ گیا جس میں ہمارے ساتھ تو بڑی ناانصافی ہے, ہم بیچاری عورتیں ہمارے ساتھ بڑا ظلم ہوتا. نہیں, وہ ذات ظلم سے پاک ہے, اس نے ظلم کو اپنے پر حرام کیا ہے. پھر فرمایا, اب یہاں تک کتابت کی بات ہوئی. ٹھیک ہے, تو پہلی کیا دین میں بات ہوئی تھی, ایک تو اجل مسمہ تک ہو, ایک سپیسیفک ڈیٹ آپ کو سپیسیفائی کرنی ہے. نمبر ٹو فکتبوہ, اس کو لکھ دو, لکھ لو. اب لکھنے کے اندر ساری انسٹرکشن آ گئی. نمبر تھری کیا, وستشہدو, اور گواہ بنا لیا کرو, گواہ طلب کر لیا کرو. یعنی اب یہ ڈاکیومینٹیشن ہو گئی ہے نا, اس کے اوپر بھی وٹنسز ہونے چاہیے, گواہ بلوائے جائیں. اس طرح سے یہ ڈاکیومینٹ مکمل ہوگا. اب یہ نہیں ہے لکھ کے کوئی, اب میں کہوں میں نے اس کو قرض دیا, میں اپنے گھر میں ہی لکھ کے اور اپنے پاس خود ہی اپنی الماری میں رکھ لوں, تو یہ کوئی قابل اعتبار چیز نہیں ہے. ٹھیک ہے نا, ایک تو بینہ کم ہے نا, درمیان تمہارے دونوں ہونے چاہیے جس وقت لکھا جا رہا ہے, لکھنے والا بھی اور قرض دینے والا بھی اور لینے والا بھی. وہ یعنی ان کے درمیان جو چیز بات ہو رہی ہے, لکھنے والا اس کو لکھے گا اور املا یہ کروائے گا جو لے رہا ہے. اب یہ ساری ڈاکومنٹ تیار ہو گئی, اس کے اوپر اب گواہ بناؤ, گواہ لے کر آؤ, تاکہ کوئی ناانصافی کا ذرا بھی خطرہ نہ رہے, بات بالکل پکی ہو جائے. اب اس کے بعد بھی اگر کوئی زیادتی کرے گا نا, کوئی کسی کا حق مار لے گا, تو کیا ہوگا, ثبوت کے طور پہ آپ کے پاس ڈاکیومنٹ ہوگا اور گواہ بھی ہوں گے جن کے سگنیچر میں ضرورت پڑے گی, تو وہ گواہی دیں گے کہ ہاں ہم نے یہ وٹنس کیا تھا یہ ٹرانزیکشن. سمجھ آ گئی یہ بات؟ اسی طرح ہو سکتا ہے یہ جس نے قرض لیا ہے کہ اس میں کتنی سبحان اللہ حکمتیں, اب قرض لینے والے ہیں, ہو سکتا ہے کل کو وہ قرض لوٹانے کی پوزیشن میں ہی نہ رہے. اب کیا, کم از کم جس نے قرض دیا ہے اس کے پاس ڈاکیومنٹ ہوگا نا, پروف ہوگا. اور صرف ڈاکیومنٹ ہی نہیں, اگر صرف ڈاکیومنٹ ہوتا تو لوگوں نے کہنا تھا کیا پتا گھر میں ہی لکھ لیا اس نے. نہیں, اس کے اوپر سگنیچر بھی ہیں وٹنسز کے, تو پھر اب وہ دکھائے گا کہ یہ دیکھیں اس نے میرے سے قرض لیا تھا اور اب یہ نہیں لوٹا سکتا, تو ہو سکتا ہے لوگ آپس میں پیسے جمع کر کے اس کی مدد کر دیں, اس کو رقم ادا کر لیں. اسی طرح ہو سکتا ہے, زندگی کا تو بھروسہ نہیں, ہو سکتا ہے مقروض مر جائے. اب دیکھیں, جس کو پیسے دینے ہوں, جس نے قرض دیا ہو, وہ اگر مر جائے گا تو شاید مقروض کو تو اتنی فکر نہ ہو کہ میں نے اب قرض لوٹانا ہے, لیکن جس کے پیسے کہیں مارے جا رہے ہیں نا, تو مقروض اگر مر گیا, جس نے قرض لیا ہوا وہ مر گیا, تو اس کو تو لالے پڑ جائیں گے کہ ہائے اب میرا کیا بنے گا, میں نے تو اتنے پیسے اس کو دیے ہوئے. اب اگر کہیں لکھا پڑا نہیں ہوا, اب وہ اگر وارثوں کے پاس جاتا ہے, جی آپ کے والد نے میرے سے اتنے لاکھ لیے تھے, وہ کہتے ہیں چلو جاؤ تمہارے پاس کیا ثبوت ہے,